أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہماری گفتگو خطبہ فدکیہ سے کچھ اہم معارف کے سلسلے میں ہے، اور آج کی اس گفتگو میں ہمارا موضوع توحید پروردگار رہے گا. وہ جملات جو سیدہ نے اس خطبہ فدکیہ کے اندر خداوند متعال کی وحدانیت کے سلسلے میں اور توحید کے سلسلے میں بیان فرمائے ہیں، ہم ان جملات کے حوالے سے مختصر کچھ عرائض پیش کریں گے، تاکہ ہم یہ دیکھیں کہ اس خطبہ فدکیہ کے اندر سیدہ سلام اللہ علیہ نے توحید کو کس اعتبار سے اور کس گہرائی کے انداز سے بیان کیا ہے. تو وہ جملہ جسے سیدہ توحید کے سلسلے میں آغاز فرماتی ہیں، وہ خداوند متعال کی وحدانیت کے سلسلے میں گواہی ہے کہ آپ فرماتی ہیں کہ وَأَشْهَدُ أَنْ لَا إِلَٰهَ إِلَّا اللَّهِ، میں گواہی دیتی ہوں کہ پروردگار واحد ہے، یعنی ذات الہی کے علاوہ اور کوئی ذات مرتبہ الوہیت پر فائز نہیں ہے. وَحْدَهُ لَا شَرِيكَ لَهُ، وہ ایک ایسا واحد ہے کہ جس کا کوئی شریک نہیں ہے. کلمۃٌ جَعَلَ الْإِخْلَاصَ تَعْوِيلَهَا، اس شہادت کی گواہی کے بعد سیدہ فرماتی ہیں کہ خداوند متعال نے اس کلمہ لا الہ الا اللہ کی تعویل اخلاص قرار دی ہے. یہ جملہ توحید کے ایک خاص مفہوم کو روشن کرنے کے لیے ہے کہ آخر توحید کے جس کی تعویل سیدہ اخلاص کے عنوان سے بیان کر رہی ہیں، اس اخلاص سے کیا مراد ہے، توحید کے لیے اخلاص کس طرح تعویل بن رہا ہے. تو اس سلسلے میں سب سے پہلے ہم تعویل کی معنی کریں گے کہ تعویل کسے کہتے ہیں. اگر ہم مفسرین کی طرف مراجعہ کریں تو تفسیر اور تعویل میں اکثر مفسرین نے فرق بیان کیا ہے. تفسیر کہا جاتا ہے متکلم کے کسی بھی بات کے مفہوم اور معنی کو روشن کرنے کے لیے، اسے تفسیر کہا جاتا ہے. لیکن تعویل کا مطلب تفسیر نہیں ہے. تعویل یعنی اس کا تعلق الفاظ اور مفاہیم کے ساتھ نہیں ہے. تعویل کا مطلب یہ ہے کہ کسی بات کی وہ حقیقت کہ جو خارج میں مجسم ہونی ہے، اور اس کلام کو، اس بات کو، اس مفہوم کو منطبق کیا جائے اس حقیقت پر جو خارج میں مجسم ہونی ہے. یہ جو خارج میں حقیقی مجسم ہونے والی ایک حقیقت ہے، یہ درواقع تعویل کہلاتی ہے کسی کلام کے لیے. اور اس کے لیے اگر ہم قرآن مجید کی طرف مراجعہ کریں تو سورہ یوسف میں بہت سارے ہمیں موارد ملتے ہیں جو اس مطلب کو بیان کر رہے ہیں کہ تعویل تفسیر نہیں ہے. تعویل ان حقائق کو کہتے ہیں کہ جو خارج میں اس کلام کے اعتبار سے، ان مفاہیم کی معنی کے لحاظ سے مجسم ہوتے ہیں. مثلا اسی سورہ یوسف کے اندر جب جناب یوسف علیہ السلام کو تعویل الاحادیث کا علم دیا گیا کہ آیہ شریفہ کے اندر اس طرح ارشاد ہوا کہ وَيُعَلِّمُكَ مِن تَعْوِيلِ الْأَحَادِيثِ، کہ ذات پروردگار تمہیں تعلیم دے رہا ہے تعویل احادیث کی. تو اس کی تفسیر کیا تھی؟ اس کی تفسیر یہ تھی کہ احادیث، تعویل احادیث یعنی وہ درواقع خواب کہ جو زندان میں جناب یوسف علیہ السلام کے دوسرے ان ساتھیوں نے دیکھے، تو وہاں پر خداوند متعال نے ان کے خواب کی تعبیر کا علم جناب یوسف علیہ السلام کو دیا، اور انہی خوابوں کی جب تعبیر کی جناب یوسف نے تو یہ تعویل قرار پاتی ہے اس آیہ شریفہ کے مطابق. یعنی وہ خواب جو انہوں نے دیکھے اس کی حقیقت جناب یوسف نے بیان کی، جو حقیقت درواقع وہ چیز تھی جو خارج میں باہر مجسم ہونی تھی، وہ واقعات جو ان خوابوں کی تعبیر کے اعتبار سے باہر واقع ہونے تھے بعد میں، وہ درواقع ان خوابوں کی تعبیر بنے، اور یہی درواقع تعویل تھے ان رؤیا اور ان خوابوں کے سلسلے میں. تو تعویل کا مطلب یعنی وہ حقیقت ہے جو خارج میں مجسم ہونی ہے. اب یہاں پر خطبہ فدکیہ کے اندر سیدہ سلام اللہ علیہا فرماتی ہیں کہ کلمۃٌ جعل الاخلاص تعویلہا، یہ توحید، یہ لا الہ الا اللہ کا ایک ایسا کلمہ ہے کہ جس کی تعویل ذات پروردگار نے اخلاص قرار دی ہے. اس کا مطلب یہ ہوا کہ اخلاص یعنی حقیقت ہے توحید پروردگار کی. اور کیا مراد ہے اس اخلاص سے کہ جو تعویل बन रहा है इस वहदानियत की और तौहीदे परवरदिगार की। तो यहाँ पर हम जो तावील की हमने माना की उसके मुताबिक यूँ कहेंगे कि अगर इखलास तावील है कलमे तौहीद की, तो इसका मतलब ये है कि कलमे तौहीद ला इलाहा इल्लल्लाह की जो माना और मफहूम है, ये उस हकीकत को कहा जाता है, इसकी माना तब हकीकत पैदा करती है वाकई में और ख़ारिज में, कि जब इंसान के तमाम तर मराहिल के अंदर, इंसान के जितने उमूर हैं, चाहे वो फ़र्दी हों चाहे इज्तिमाई हों, उन तमाम मराहिल और तमाम उमूर के अंदर ज़ाते परवरदिगार की वहदानियत मुजस्सम होने लगे। यानी इंसान किसी भी मरहले में अपनी ज़िंदगी के अंदर गैर खुदा की तरफ तवज्जो ना करे और मुतवज्जो ना हो, गैर खुदा को अपनी ज़िंदगी के अंदर दखालत ना दे। अगर ये बात इंसान के मराहिल में, इंसान की ज़िंदगी में मुजस्सम हो जाए, तो यही दरवाक़े वो इखलास है जो तावील बन रहा है इस कलमे ला इलाहा इल्लल्लाह की। यानी इसी सूरत में ही ये तौहीद अपनी हकीकी माना पैदा करती है। और यहाँ पर इखलास एक मर्तबा फिर इंसान के इन मुख्तलिफ ज़िंदगी के मराहिल में जब बात करते हैं इखलास की, तो वो एक मर्तबा इंसान की अकीदे में तौहीद का इखलास बयान होता है, और एक मर्तबा यही इखलास इंसान की ज़िंदगी के अमली उमूर के अंदर तौहीद का इखलास बयान होता है। अकीदे के अंदर इखलास का मतलब ये कि इंसान ज़ादे परवरदिगार के हवाले से इस तरह अकीदा रखे कि वो एक ऐसी वाहिद ज़ात है कि मौजूदात के अंदर कोई उसका शबी नहीं है, कि जिसके बारे में अमीरुल मोमिनीन ने भी फरमाया कि हुवा वाहिदुन लैसा लहू फिल अशिया शबह, वो एक ऐसा मौजूद है कि अशिया के अंदर कोई उसकी शबी नहीं है, कोई उसका मिसाल नहीं है। और फिर इसी अकीदे में इखलास का एक और माना यह है कि ज़ात इलाही के बारे में इंसान इस तरह अकीदा पैदा करे कि वो एक ऐसा वाहिद है कि जो अपनी ज़ात में भी अज्ज़ा नहीं रखता, किसी तरकीब का हामिल नहीं है, अपनी ज़ात में भी वो वाहिद है, उसकी ज़ात में भी कोई चीज़ करीन नहीं है उसका, उसके रदीफ़ में नहीं है। तो लिहाजा ये अकीदे के अंदर अगर इस तरह अकीदा इंसान की ज़िंदगी में मुजस्सम हो जाए, तो ये इखलास करार पाता है अकीदे में तौहीद के सिलसिले में। इसी तरह इखलास इंसान के अमली एतवार से भी है। यहाँ पर हम अमीरुल मोमिनीन का वो जुमला भी ऐड कर देंगे कि जो ख़ुद इस सैयदा सलामुल्लाह अलैहा के बयानात की शर भी बन रहा है, कि सैयदा ने फरमाया कि कलिमतुन जाअल इखलास तावीलहा, और अमीरुल मोमिनीन ने जो बलागा में फरमाते हैं कि कमाल तौहीद ही अल इखलास लहू, तौहीद का कमाल उसके इखलास में है। फिर इखलास का माना किया अमीरुल मोमिनीन ने और फरमाया कि व कमाल उल इखलास लहू नफ़ी सिफात अनहु, कि इखलास का कमाल यह है कि उससे सिफात की नफ़ी की जाए। कौन से सिफात की? जो जायद हैं ज़ात पर, एक ऐसी सिफात के जो उस ज़ात से जुदा हैं। क्यों? अगर जायद जो सिफात हैं जिनका ज़ात से ताल्लुक़ नहीं है, अगर उनको ज़ात से जोड़ा जाए, तो उसका मतलब ये होगा कि आपने खुदावंद मुताल के साथ एक और चीज़ को करीन बना दिया। अमीरुल मोमिनीन फरमाते हैं कि नहीं, इखलास अकीदे के अंदर तौहीद के सिलसिले में तब कमाल की मंजिल पर पहुँचता है कि जब इस तरह की सिफात को ज़ात इलाही से जुदा किया जाए। क्यों? इसलिए कि खुदावंद मुताल अपनी ज़ात में भी यकता और वाहिद है, उनकी तमाम तर सिफात कमाल ही उसकी ज़ात का ऐन है। तो ये अकीदे के अंदर इखलास इस तरह अगर माना पैदा कर जाए, तो ये तौहीद अपने कमाल तक पहुँचती है। फिर अमली ज़िंदगी में इखलास, यानी ये कि इंसान अपने अमाल के अंदर फ़कत ज़ात इलाही की तरफ मुतवज्जे हो, यही अमल में तौहीद, अमल में तौहीद खालिस अगर आ जाए, तो इसको तौहीद इबादी से भी ताबीर किया जाता है, कि इंसान की इबादत, इंसान का तस्लीम फ़कत ज़ात इलाही के सामने हो, ज़ात इलाही के सामने इंसान खाज़े बने। अगर इस तरह तौहीद इंसान की ज़िंदगी में मुजस्सम हो गई, तो तौहीद अपने कमाल तक पहुंचती है और इखलास अपनी हकीकी माना भी पैदा करता है। आखिरी जुमला यहाँ पर हम ऐड कर दें कि पैगंबर गिरामी इस्लाम की अगर हम ज़िंदगी को देखें, तो यही अमल में तौहीद का इखलास और कमाल किस तरह है। आप फरमाते हैं कुल इन सलाती व नुसुकी व महया व ममाती लिल्लाह रब्बिल आलमीन, कि पैगंबर गिरामी इस्लाम के लिए हुक्म है कि आप कहें कि मेरी नमाज, मेरी इबादतें, मेरी हयात, मेरी ममात, ये सब ज़ात परवरदिगार के लिए है। तो लिहाजा यहाँ से खुतबे फदकिया के अंदर तौहीद के सिलसिले में ये जो जुमला जनाब सैयदा का था कि जा अल इखलास तावीलहा, इसकी माना हमारे लिए रोशन हो जाती है कि इखलास درواقع حقیقت توحید ہے. اور اخلاص یعنی انسان عقیدے میں بھی توحید خالص پیدا کرے، اخلاص یعنی انسان عمل کے اندر بھی خالص توحید پیدا کرے. انشاءاللہ اسی توحید کے سلسلے میں خطبہ فدکیہ کے دیگر جملات کی طرف ہم بعد کے دروس میں روشنی ڈالیں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.